नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2081 साल भदौ महिनाको 29 गते शनिबार, भाद्र शुक्ल एकादशी, तदनुसार सेप्टेम्बर 14 तारीक सन् 2024, नेपाल सम्बत 1144। कार्यक्रम अखबारमा पहिलो समाचार गोर्खापत्रबाट लिँदैछौ। सहकारी ठगी प्रकरण, फरार अभियुक्त फर्काउन ढिलाई शीर्षकमा गोर्खापत्रको मुख्य खबर रहेको छ। सहकारी क्षेत्रमा देखिएको आर्थिक अपचलन तथा बचत रकम दुरूपयोग र अनियमितताको प्रताड़ना झन विकराल हुँदै गएको छ। सहकारी संस्था बचत रकम दुरूपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिलाई गृह प्रशासनबाटै सहयोग नहुँदा सहकारीको बचत रकम अपचलनबाट पीड़ित नागरिकलाई अझ बढ़ी आहत हुने देखिएको हो। समितिले सहकारीको रकम अपचलन गर्ने अभियुक्तलाई बयानको दायरामा ल्याउने प्रयास गरिरहँदा गृह मन्त्रालयले सहकारीको रकम दुरूपयोग गरेर विदेश भागेका अभियुक्त ल्याउन सकेको छैन। संघीय सरकार अन्तर्गत दर्ता भएका 22 सहकारीको मात्रै 36,28,96,81,780 रूपियाँ अपचलन हुँदा 62,181 बचतकर्ता पीड़ित छन्। सहकारी ठगी गरी अरबौं घोटाला गरेर फरार व्यक्तिको खोजबिनका निम्ति महत्वपूर्ण कोशिश भएको बताउने गृह प्रशासनले यस्ता 28 अभियुक्त मध्ये एकजनालाई पनि स्वदेश फर्काएर कानूनी दायरा र बयानमा हाजिर गराउन नसकेको समितिले जनाएको छ। समितिका सभापति सूर्यबहादुर थापा छेत्रीका अनुसार हिजो गृहमन्त्री रमेश लेखक, गृह मन्त्रालयका सचिव गोकर्ण मणि दुवाडी, नेपाल प्रहरीका महानिरीक्षक वसन्त बहादुर कुवर र प्रहरी नायब महानिरीक्षक जनक भट्टराई सहित छलफलमा फरार अभियुक्तलाई विदेशबाट ल्याउन महत्वपूर्ण प्रयास भएको जानकारी आएको छ। गृहमन्त्री लेखकले समितिको निर्देशन अनुसार सहकारी रकम अपचलनमा संलग्न व्यक्तिलाई विदेशबाट नेपाल ल्याउन पहल भएको बताउनुभयो। प्रहरी महानिरीक्षक कुवरले पनि समितिको निर्देशन अनुसार सहकारी ठगीमा संलग्न अभियुक्तलाई स्वदेश फर्काएर अनुसन्धान गर्ने पहल गरिएको प्रष्ट पार्नुभयो। सभापति थापाका अनुसार समितिले गृहमन्त्री लेखकसँग साउन 13 गतेको बैठकमा सहकारी ठगीमा संलग्न भई विदेश भागेका 22 र भदौ 19 गतेको बैठकमा थप 3 गरी 25 जना फरार रहेका व्यक्तिको सन्दर्भमा खोजबिन गरेर छानबिनको प्रक्रियामा समावेश गराउने गरी पत्राचार गरेको थियो। वहाँले हिजोको बैठकमै गृह प्रशासन र प्रहरी नेतृत्वसँग त्यस सन्दर्भमा भएको प्रगति बारे जानकारी लिएको बताउनुभयो। वहाँले भन्नुभयो, वहाँहरूले समितिको निर्देशन अनुसार फरार व्यक्तिको खोजबिनका निम्ति महत्वपूर्ण कोशिश भएको, यसबीचमा मलेसियामा प्रहरी अधिकृत पठाइएको तर पक्राउ गर्ने र ल्याउने कार्यमा उपलब्धि हासिल नभएको र सरकार निरन्तर कोशिशमा रहेको जानकारी गराउनु भएको छ। प्रहरीले कोशिश गरेको गृहमन्त्री र प्रहरी महानिरीक्षकले जानकारी दिनुभयो। थपिए फरार अभियुक्त उपशीर्षक दिँदै गोर्खापत्र लेख्छ, गृह मन्त्रालय र नेपाल प्रहरीले देशभित्र रहेका सहकारीको आर्थिक अपचलनमा संलग्न व्यक्तिबारे जानकारी दिने र बयानमा उपस्थित गराउन सहयोग गरेको छ। सभापति थापाले भन्नुभयो, देशभरि पूर्वपक्षका लागि हिरासतमा रहेका कैदीबन्दी थुनुवालाई समितिमा उपलब्ध गराउन अनुरोध गरेका थियौं। त्यो काममा सम्पूर्ण रूपमा प्रहरी र गृह मन्त्रालयले सहजीकरण गरेकै हो, तर विदेशमा रहेका सहकारीको रकम अपचलनकर्ता ल्याउने प्रयास चाहिँ असफल भएको छ। सहकारी विशेष समितिले हिजो गृहमन्त्री लेखक र प्रहरी महानिरीक्षक कुवरलाई थप 3 जना फरार अभियुक्तको नामावली बुझाएको छ। वहाँका अनुसार सानो पाइला सहकारी वीरगंजका राधे चन्द्र यादव, सूर्य दर्शन सहकारी पोखराका लेखा प्रमुख बुद्धि गुरूङ, आर्जन बचत तथा ऋण सहकारी संस्थाका सचिव दीपक थापा, हाल भारत अमेरिका र बेलायतमा फरार रहेको जानकारी दिइएको छ। वहाँले भन्नुभयो, थप जानकारीका आधारमा 25 जनामा थप 3 को नामावली थपेर पत्राचार गरेका छौं। उहाँहरूलाई थप कोशिश जारी राख्न निर्देशन दिएका छौं। सहकारी ठगी प्रकरण, फरार अभियुक्त फर्काउन ढिलाइ, गोर्खापत्रको मुख्य समाचारको शीर्षक हो यो। यता नयाँ पत्रिकाले मितेरी सहकारीको 14,81,00,000 हिनामिना प्रकरण, धनराजको कागजी सम्बन्ध विच्छेद शीर्षकमा मुख्य खबर प्रकाशित गरेको छ। ललितपुर स्थित मितेरी सहकारीको झण्डै 15 करोड़ हिनामिना प्रकरणमा मुछिनुभएका कांग्रेस उपसभापति धनराज गुरूङले पत्नी ज्योति गुरूङसँग कागजी सम्बन्ध विच्छेद गरेको पाइएको छ। वहाँले 29 फागुन 2076 सम्बन्ध विच्छेद गरेको सार्वजनिक रूपमा स्पष्टीकरण दिँदै आउनु भएको थियो, तर फागुन 3, 2077 वहाँले सोही सहकारीबाट थप 12,00,000 ऋण लिनुभएको छ, जसमा ज्योतिलाई हकवालाका रूपमा श्रीमती उल्लेख गर्दै ल्याप्चे लगाउनु भएको छ। संसदीय छानबिन समितिसँगको बयानमा सहकारीका अध्यक्ष कुम्भराज गुरूङले पनि उनीहरूको सम्बन्ध विच्छेद नाम मात्रको भएको बयान दिनुभएको छ। सहकारी संस्था बचत रकम दुरूपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले बिहिबार मितेरी बचत तथा ऋण सहकारी संस्थाको स्थलगत अनुगमन गर्दै अध्यक्ष कुम्भराजसँग सोधपूछ पनि गरेको थियो। त्यसक्रममा सहकारी अपचलनमा धनराज जोड़िनु भएको थियो। थप महत्वपूर्ण तथ्य पनि फेला परेका छन्। समितिले सहकारीमा उपसभापति गुरूङले 3 महिना अघिसम्म गरेका कारोबारको तथ्याङ्क संकलन गरेको छ। समिति सभापति सूर्य थापाका अनुसार सहकारीका अध्यक्ष कुम्भराजले धनराजको सम्बन्ध विच्छेद नक्कली भएको बताउनु भएको छ। सहकारीमा धनराजकी पत्नी ज्योति सहित 5 जनाले करिब 14,81,00,000 हिनामिना गरेको भन्दै उजुरी परेपछि संसदीय समितिले छानबिन थालेको थियो। सहकारीले बागमती प्रदेश सहकारी रजिस्ट्रार र प्रहरीमा पनि उजुरी दिएको थियो, तर रजिस्ट्रार कार्यालयले धनराजको नाम काटेर प्रहरीमा सिफारिश गरेको सहकारीका अध्यक्ष कुम्भराजले बताउनु भएको छ। उजुरी गर्नुअघि सहकारीले रकम हिनामिनाको सम्बन्धमा आन्तरिक छानबिन गरेको थियो, जसमा 12,50,00,000 हिनामिनामा ज्योतिको मुख्य भूमिका रहेको निष्कर्ष निकालिएको थियो। त्यस्तै धनराज सहित ज्योति बहादुर भण्डारी, सुजन साक्य, हितमान थापा र प्रकाश थापाको संलग्नता रहेको छानबिनको ठहर थियो। सहकारीको वार्षिक अडिटमा पनि रकम हिनामिनामा उनीहरूकै संलग्नता देखाइएको थियो। सहकारीले 12,50,00,000 ब्याज समेत जोड्दा ज्योति र उनको समूहबाट असूल गर्नुपर्ने रकम 14,81,00,000 निर्धारण गरेको छ। त्यही आधारमा संसदीय समितिदेखि प्रहरीसम्ममा उजुरी दिएका थिए। धनराज कानून मन्त्री हुँदा सहकारीमा एकैपटक तिरेका थिए 84,00,000 उपशीर्षकमा नयाँ पत्रिका लेख्छ। ज्योति गुरूङसँग सम्बन्ध विच्छेद गरिसकेको कांग्रेस उपसभापति धनराज गुरूङको दावी छ, तर उहाँले त्यसपछि पनि ज्योतिको दायित्वको भाग सहितको मितेरी सहकारीको ऋण तिर्नु भएको छ। उहाँ कानून मन्त्री रहेका बेला 2081 एकैपटक 84,00,000 ऋण तिर्नु भएको हो। मितेरी सहकारीको 14,81,00,000 हिनामिना प्रकरण, धनराजको कागजी सम्बन्ध विच्छेद नयाँ पत्रिकाको मुख्य समाचार रहेको छ। सिन्डिकेट खारेज गर्ने निर्णय बदर शीर्षकमा गोर्खापत्रको अग्रपृष्ठमा समाचार छ। यातायात क्षेत्रको सिन्डिकेट अन्त्य घोषणाको 6 वर्षपछि सर्वोच्च अदालतले सिन्डिकेट खारेज गर्ने सरकारको निर्णय नै बदर गरिदिएको छ। नेपाल ट्रक तथा यातायात व्यवस्था महासंघको रिटमा सर्वोच्चले 2075 वैशाख 4 गतेको मन्त्री परिषद र असार 31 गतेको मन्त्री स्तरीय निर्णय बदर गरेको हो। सरकारको निर्णयपछि संस्था दर्ता ऐन अनुसार गठित अधिकांश समिति कम्पनीमा रूपान्तरण भएका छन्, तर अदालतले सीमित समिति खारेज वा विघटनको अधिकार मन्त्री परिषदलाई नरहेको फैसला गरेको हो। मुद्दाका कारण महासंघ भने कम्पनीमा रूपान्तरण भएको छैन। न्यायाधीशद्वय सपना प्रधान मल्ल र बालकृष्ण ढकालको संयुक्त इजलासले गरेको 2080 चैत्र 20 गतेको फैसलाको पूर्ण पाठ हालै सार्वजनिक भएको हो। संस्था दर्ता ऐन अन्तर्गत दर्ता भएका संस्थाको खारेजी तथा विघटनको अधिकार प्रमुख जिल्ला अधिकारीमा रहेकाले मन्त्री परिषद मन्त्रालय वा मन्त्री स्तरको निर्णयबाट खारेजी नहुने फैसलामा उल्लेख छ। उद्देश्य परिवर्तनको अधिकार पनि स्थानीय अधिकारीकै रहेको उल्लेख छ। सर्वोच्चको फैसलामा भनिएको छ निवेदक ट्रक यातायात व्यवसायी महासंघ समेतले सिन्डिकेट प्रणाली लागू गरेको पुष्टि भएमा उल्लेखित व्यवस्था बमोजिम विभिन्न किसिमको सजाय समेत भई प्रमुख जिल्ला अधिकारीले निवेदक संस्थाको दर्ता खारेज गर्नेसम्मको सजाय गर्न सक्ने देखियो। संस्थाको सम्पत्ति जफत गर्ने लगायतका निर्णय र सोसँग सम्बन्धित परिपत्र समेतका काम कार्यवाही कानून सम्मत नदेखिएकाले उक्त निर्णय र सो निर्णय कार्यान्वयनसँग सम्बन्धित सम्पूर्ण काम कार्यवाही उत्प्रेषणको आदेशले बदर गरिदिएको छ। सिन्डिकेट खारेज गर्ने निर्णय बदर गोर्खापत्रको अग्र पृष्ठको समाचार हो यो। राणामाथिको कार्यवाही विधि व्यवस्थाका निम्ति शीर्षकमा नागरिकले अग्रपृष्ठमा खबर बनाएको छ। सत्तारूढ़ नेकपा एमाले नेपाली कांग्रेस सहितका दलहरू इन्दिरा राणा मगरलाई उपसभामुखबाट हटाउने रणनीतिमा छन्। दबाव बढ़ाएर सकेसम्म राजीनामा गराउने नभए प्रतिनिधि सभाको दुई तिहाईबाट उहाँलाई उपसभामुखबाट हटाउने तयारी सत्तारूढ़ दलले गरेका हुन्। उपसभामुख राणाले पदीय मर्यादा अनुसार काम गर्न नसकेको भन्दै सड़कदेखि सदनसम्म आवाज उठ्दै आएको छ। कांग्रेस र एमालेका नेता तथा कार्यकर्ताले डेढ़ वर्ष अघि अमेरिकाको न्यूयर्कमा हुने कार्यक्रममा सहभागी हुन जान केही व्यक्तिलाई भिसाको अन्तर्वार्ता मिति अघि सारिदिन उहाँले काठमाण्डुस्थित अमेरिकी दूतावासलाई पत्र लेख्नु भएको थियो। उक्त पत्र सार्वजनिक भएसँगै उहाँ विवादमा तानिनु भएको छ। उपसभामुख राणाले संयुक्त राष्ट्र संघीय एक निकायको कार्यक्रममा सहभागी हुन जान लागेका केही व्यक्तिलाई भिसाको मिति अघि सारिदिन दूतावासलाई पत्राचार गरेको सार्वजनिक रूपमै स्वीकार गरिसक्नु भएको छ। त्यसबाट जनताको सर्वोच्च निकाय प्रतिनिधि सभा सभामुखले आफ्नो पदीय मर्यादाको ख्याल नगरेको भनी आलोचना भइरहेको छ। राणामाथिको कार्यवाही विधि व्यवस्थाका निम्ति नागरिकको अग्रपृष्ठको खबर हो यो। यता नयाँ पत्रिकाले उपसभामुखसँग प्रधानमन्त्रीले भने तपाई डिग्निफाइड मेम्बर हो, हटाउने बजारको हल्ला छाड़िदिनुस् शीर्षकमा खबर बनाएको छ। उपसभामुख इन्दिरा राणालाई हटाउने योजनाबाट तत्कालका लागि प्रधानमन्त्री केपी ओली एक कदम पछाडि हट्ने मनस्थितिमा देखिनु भएको छ। हिजो संवैधानिक परिषद बैठकमा उपसभामुख राणा र माओवादी अध्यक्ष प्रचण्डले उठाउनु भएको प्रश्नमा ओलीले बाहिरी कुरा भन्दै त्यसलाई पछ्याउनु भएको छ। उपसभामुख इन्दिरा राणाले आफ्नो आचरणमाथि उठाइएको प्रश्नमा संवैधानिक परिषदमा स्पष्टीकरण दिनुभएको छ। परिषदको बैठकमा सदस्य रहनुभएकी उपसभामुख राणाले कुनै प्रतिक्रियामा नगएको पत्रको विषय उचालेर हटाउन खोजिएकोमा असन्तुष्टि जनाउनु भएको थियो। उपसभामुखसँग प्रधानमन्त्रीले भने तपाई डिग्निफाइड मेम्बर हो, हटाउने बजारको हल्ला छाड़िदिनुस्। यो शीर्षक हो नयाँ पत्रिकाको अग्रपृष्ठको समाचारको। वीरमा जलन कक्ष सञ्चालन शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा खबर बनाएको छ। बन्द भएको 9 वर्षपछि वीर अस्पतालमा जलन उपचार कक्ष सञ्चालनमा आएको छ। जलनको नियमित उपचार भइरहेको वीर अस्पतालमा 2072 सालको भूकम्पपछि जलन उपचार कक्ष नै बन्द भएको थियो। हिजोबाट सञ्चालनमा आएको सो कक्षमा कुल 15 बेड छन्। 15 मध्ये 10 जनरल र 5 बेड आईसीयूमा छन्। यस्तै 3 शल्यक्रिया कक्ष छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले हिजो डाक्टर केडी जोशी जलन उपचार केन्द्रको शुभारम्भ गर्नुभयो। मन्त्री पौडेलले जलनका गम्भीर घाइते बिरामीको उपचारमा 1,00,000 रूपियाँ दिने तयारीमा सरकार लागेको जानकारी दिनुभयो। वीरमा जलन कक्ष सञ्चालन गोर्खापत्रको अग्रपृष्ठको समाचार हो यो। रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब पत्र पत्रिकाले छापेका बाँकी प्रसंग। बाढ़ीले कैलाली, कञ्चनपुर र बर्दियामा 328 परिवार विस्थापित। डोटी र डडेलधुरामा बाढ़ीले बगाउँदा दुई बालिका बेपत्ता शीर्षकमा नयाँ पत्रिकाले अग्रपृष्ठमा समाचार प्रकाशित गरेको छ। बाढ़ी र डुबानले कैलाली, कञ्चनपुर र बर्दियामा 445 परिवार विस्थापित भएका छन्। कैलालीमा 165, कञ्चनपुरमा 200 र बर्दियामा 83 परिवार विस्थापित भएको स्थानीय प्रशासनले जनाएका छन्। विस्थापित परिवार विद्यालय, सामुदायिक भवन र आफन्तको शरणमा छन्। कर्णाली नदीको बाढ़ीले विस्थापित भएका टीकापुर नगरपालिका 8 बनगाउँमा 110 परिवार ओडा कार्यालयको भवनमा बसिरहेका जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो। पथरैया नदीको बाढ़ीले जानकी गाउँपालिका 4 र 7 32 परिवार विस्थापित भएका छन्। त्यस्तै भजनीमा 13, गोदावरीमा 3 तथा जोशीपुर र कैलारी गाउँपालिकामा 2-2 परिवार विस्थापित भएका छन्। कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाका अनुसार कञ्चनपुरका 200 विस्थापित परिवारलाई सामुदायिक भवन र विद्यालयमा राखिएको छ। दोधारा चाँदनी 3 पटरा खल्लाका 27 परिवार विद्यालयमा छन्। उनीहरूलाई अलि लामो समयसम्म विद्यालयमा राख्नुपर्ने देखिन्छ सापकोटाले भन्नुभयो। बाँकी क्षेत्रमा रहेकाहरू आजसम्ममा घर फर्किन सक्नुहुनेछ। दोदा नदीले पुनर्वास नगरपालिका 5 सिमरी राते खोले दशरथ बस्तीका 70 परिवार विस्थापित भएका छन्। दोदासँगै भुजेला खोलाले भीमदत्त नगरपालिका 11, 12 र 13 40 परिवार र जोगबुढा नदीले दोधारा चाँदनी नगरपालिका 3 पटखल्लाका 27 परिवार 10 निवासी टोलका 40 कुतिया कबर टोलका 40 परिवार विस्थापित छन्। त्यस्तै कर्णाली र बबई नदीको बाढ़ीले बर्दियाका 83 परिवार विस्थापित भएका छन्। कर्णालीको राजपुर स्थित भदाली नाला भएर बस्तीमा पस्दा 80 घर र गेरुवा गाउँपालिका 2 राजीपुरमा 3 घर परिवार विस्थापित भएको स्थानीय प्रशासनले जनाएको छ। उनीहरू छिमेकीको घरमा बसिरहेका छन्। बबई नदीको पानीले गुलरिया नगरपालिका 5 बालापुरका 5 घरमा पानी पसेको छ। बाढ़ीले बगाउँदा 2 बालिका बेपत्ता उपशीर्षकमा नयाँ पत्रिका लेख्छ। डोटी र डडेलधुरामा बाढ़ीले बगाउँदा 2 बालिका बेपत्ता भएका छन्। डडेलधुराको परशुराम नगरपालिका 8 धनु सेकी 14 वर्षीया प्रतिमा धामी र डोटीको केआईसिंह 4 बायलका 8 वर्षीया निर्मला चन्द खोलामा बगेर बेपत्ता भएकी हुन्। बाढ़ीले कैलाली, कञ्चनपुर र बर्दियामा 328 परिवार विस्थापित। डोटी र डडेलधुरामा बाढ़ीले बगाउँदा 2 बालिका बेपत्ता नयाँ पत्रिकाको अग्र पृष्ठको समाचारको शीर्षक हो यो। भूकम्पले घरबार विहीन बनायो, सरकारले ऋणी शीर्षकमा अन्नपूर्णले अग्रपृष्ठमा खबर बनाएको छ। 2080 असोज 16 गते बझाङ केन्द्रबिन्दु भएर 6.3 म्याग्निच्युडको भूकम्प गयो। जिल्लाको खप्तड छेडे दह 5 65 वर्षीय साउने सार्कीको घर चिराचिरा भयो। त्यसपछि घर नजिकै त्रिपालले छाएको टिनको अस्थायी टहरोमा सार्कीको परिवार बस्न थाल्यो। सार्कीको 13 जनाको परिवार छ। सार्कीको परिवारले अस्थायी 1 कोठे टहरोमा कष्टकर जीवन बिताउन थालेको एक वर्ष भयो। सार्की अझै दमका बिरामी आफै हुनुहुन्छ, त्यसै कारण चिसो टिनको टहरोमा बस्दा झनै समस्या भइरहेको उहाँको भनाई छ। वर्षातको पानी होस् वा हिउँदको कठ्याङ रिदो चिसो होस्, टहरोमा बसेर जीवन गुजार्नु परेको उहाँले बताउनुभयो। गाउँमा रोजगारी छैन, पक्की घर बनाउन पैसा छैन, छोराले जेनतेन ज्याला गरेर ल्याएको पैसाले परिवारको साँच बिहानको छाक टार्न मुस्किल हुने गरेको सार्कीले बताउनुभयो। भूकम्प गएपछि सरकारले अर्को व्यवस्था नहुँदासम्म 50,000 अनुदानमा अस्थायी टिनका टहरा बनाउन भन्यो। टहरा निर्माण गर्नुभन्दा पहिलो चरणमा 25,000 र बनाइसकेपछि 25,000 दिने गाउँपालिकासँग सम्झौता भयो। सरकारले दिएको 25,000 र अरू केही पैसा गाउँको सहकारी र साहुबाट ऋण काढेर टहरा निर्माण गरेको उहाँले बताउनुभयो। टहरा निर्माण गरिसक्ने बित्तिकै दोस्रो चरणको पैसा आउने आशामा सार्की हुनुहुन्थ्यो। त्यही रकमबाट ऋण तिर्ने सोच बनाउनु भएको थियो, तर 6 महिना बढ़ी भयो, दोस्रो चरणको पैसा पाउनु भएको छैन। भूकम्पले घरबार विहीन बनायो, सरकारले ऋणी, अन्नपूर्णको अग्रपृष्ठको खबर हो यो। संरक्षित क्षेत्रमै मारिन्छन् वन्यजन्तु शीर्षकमा नागरिकले मुख्य खबर बनाएको छ। घोडाघोडी नगरपालिका 10 रहेको तुलसीपुर सामुदायिक वनमा 2075 चैत्र 17 गते पासोमा परेर घाइते भएको चितुवाको उद्धार टोली ढिला पुग्दा मृत्यु भयो। घटना 2, टीकापुर नगरपालिका 2 स्थित जनशक्ति सामुदायिक वनमा 2079 असार 5 गते वयस्क पाटे बाघ मृत फेला पर्यो। उक्त बाघको घाँटीमा मोटरसाइकलको ब्रेकको तारको पासो लागेको थियो। त्यस्तै जानकी गाउँपालिका 9 स्थित अमरावती सामुदायिक वनमा 2080 माघ 7 गते पाटे बाघ मृत भेटियो। पासोमा परेर वयस्क पोथी बाघ मरेको थियो, बाघको घाँटीमा पासो लागेको थियो। त्यस्तै भजनी नगरपालिका 2 को वनदेवी सामुदायिक वनमा 2080 माघ 20 गते चितुवा मृत फेला पर्यो। वयस्क भाले उक्त चितुवाको चोर शिकारीका कारण मृत्यु भएको हुन सक्ने आशंका गरिएको छ। उपयुक्त घटना बसन्ता र कर्णाली चिसापानी करिडोरमा भएका हुन्। भारतको दुधुवा नेशनल पार्क र कतरनिया घाटसँग बसन्ता करिडोर जोडिएको छ, जहाँबाट वन्यजन्तु भारतको दुधुवा नेशनल पार्क हुँदै नेपालको बसन्ता करिडोर तथा कर्णाली चिसापानी करिडोर भएर ओहोरदोहोर गरिरहन्छन्। संरक्षित क्षेत्रमै मारिन्छन् वन्यजन्तु, नागरिकको मुख्य खबरको शीर्षक हो यो। र जापानिज इन्सेफ्लाइटिसबाट गत वर्षभन्दा दोब्बर मृत्यु शीर्षकमा नागरिकले भित्री पृष्ठमा खबर बनाएको छ। यो सँगै कार्यक्रम अखबारको निर्धारित समय सकियो। प्रविधिमा शंकर भण्डारीलाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर्सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।